यो रेडियो नेपाल हो। अब श्रेया नेपालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। स्विजरल्याण्ड र जर्मनीको भ्रमण सकेर राष्ट्रपति रामचन्द्र पौडेल आज स्वदेश फर्किनुहुँदै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनु राज्यको दायित्व भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भनाई। विश्व बैंक अन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघको पूर्ण बैठक काठमाण्डुमा हिजोदेखि शुरू। 61 देशका 200 भन्दा बढ़ी प्रतिनिधिको सहभागिता। सोमबारदेखिको अविरल वर्षाका कारण झापाका विभिन्न स्थानमा 18 घर परिवार प्रत्यक्ष प्रभावित। बाढ़ी पहिरोबाट भएको धनजनको क्षतिबारे गृहमन्त्रीलाई सांसदहरूको ध्यान आकर्षण। र सन् 2023मा विश्वव्यापी द्वन्द्वले 2022को तुलनामा 3 गुणा बढ़ी बाल बालिका र 2 गुणा धेरै महिलाहरूको ज्यान लिएको संयुक्त राष्ट्रसंघको तथ्याङ्क।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउ न।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। स्विजरल्याण्ड र जर्मनीको भ्रमण सकेर राष्ट्रपति रामचन्द्र पौडेल आज स्वदेश फर्कदै हुनुहुन्छ। स्वदेश फर्कने क्रममा हिजो साँझ राष्ट्रपति पौडेल बर्लिनबाट कतारको दोहाका लागि प्रस्थान गर्नुभएको हो। स्वदेशका लागि प्रस्थान गर्नु अघि राष्ट्रपति पौडेलले जर्मनीको बर्लिन क्षेत्रको अवलोकन गर्नुभएको थियो। जर्मनीका राष्ट्रपतिको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति पौडेल स्विजरल्याण्डबाट शनिबार राति जर्मनी पुग्नु भएको थियो। राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपति डाक्टर फ्रैंक वाल्टर स्टेन मेयरबीच सोमबार जर्मनीको बर्लिनमा प्रतिनिधिमण्डल स्तरीय भेटवार्ता भएको थियो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकको वस्तुगत आवश्यकताका आधारमा गुणस्तरीय चिकित्सा सेवा उपलब्ध गराउनु राज्यको दायित्व भएको बताउनु भएको छ। चिकित्सा शिक्षा आयोगको बैठकलाई हिजो काठमाण्डुमा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले स्वास्थ्य क्षेत्रको गुणस्तर सुधार, विकास, विस्तार तथा नियमनमा आयोगबाट प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड़ दिनुभयो। प्रधानमन्त्री प्रचण्डले चिकित्सा शिक्षाको क्षेत्रमा देखिएका समस्या तथा चुनौतीहरूलाई सरोकारवाला संघको समन्वय र सहकार्यमा समाधानको बाटो पहिल्याउन आयोगले पहल गर्नुपर्नेमा जोड़ दिनुभयो। प्रधानमन्त्री प्रचण्डले स्वास्थ्य सेवाको गुणस्तर सुधार तथा चिकित्सा शिक्षामा पहुँच कायम गर्नका लागि तीनै तहका सरकार, चिकित्सा शिक्षा प्रदान गर्ने शैक्षिक संस्था र स्वास्थ्य क्षेत्रका सबै सरोकारवालाहरूको सहकार्य आवश्यक रहेको बताउनुभयो। हिजै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वव्यापी शान्ति र साझा समृद्धि सुनिश्चित गर्न औद्योगिक क्रान्तिका समयमा पछाडि परेका देशहरूको विकासमा देखिएका चुनौतीलाई सम्बोधन गर्न आग्रह गर्नुभएको छ। काठमाण्डुमा हिजोदेखि शुरू भएको विश्व बैंक अन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ आइडाको परिपूरण बैठक आइडा 21 उद्घाटन गर्दै वहाँले विकासमा चुनौती खेपिरहेका देशहरूलाई सहुलियतपूर्ण वित्तीय सहयोग गरेर विकासको गतिमा अघि बढ़ाउनु पर्ने बताउनुभयो। प्रधानमन्त्रीले अतिरिक्त रोजगारका अवसरहरू सृजना गर्न, आर्थिक गतिविधि तीव्र रूपमा अगाडि बढ़ाएर अति कम विकसित मुलुकबाट स्तरोन्नति हुनका लागि पनि सहुलियतपूर्ण सहायता आवश्यक रहेको उल्लेख गर्नुभयो। बैठकमा विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक ट्रोस्ट सेनवर्ग लगायत उच्च पदाधिकारी सहित 61 देशका 200 भन्दा बढ़ी प्रतिनिधिहरूको सहभागिता रहेको छ। प्रतिनिधि सभामा विनियोजन विधेयक अन्तर्गत हिजो गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयसँग सम्बन्धित विषयमा छलफल भएको छ। छलफलमा सांसदहरूले देशमा भ्रष्टाचार बढ़दै गएको भन्दै त्यसको न्यूनीकरणका लागि प्रभावकारी योजना बनाउनु पर्ने, नीतिगत भ्रष्टाचार रोक्नेतर्फ सरकारको विशेष ध्यान जानुपर्ने बताउनुभयो। सांसदहरूले विपद जोखिम न्यूनीकरणका लागि विशेष तालिमको व्यवस्था गर्नुपर्ने, जोखिमका बस्तीहरूलाई समयमा नै सुरक्षित स्थानमा सार्नुपर्ने र सबै नागरिकको जीवधनको सुरक्षा गर्न गृह मन्त्रालयले विशेष योजना बनाउनु पर्नेमा जोड़ दिनुभयो। यस्तै छलफलमा सांसदहरूले सामाजिक सुरक्षा भत्ता ओडाका प्रतिनिधि मार्फत घर दैलोमा उपलब्ध गराउनु पर्ने, अपाङ्ग अशक्त र वृद्ध वृद्धाहरूका लागि राष्ट्रिय परिचय पत्र बनाउने कामलाई सहज बनाउनु पर्ने बताउनुभयो। सांसदहरूले नेपालको कूटनीतिलाई स्पष्ट बनाइनुपर्ने, अर्थ कूटनीतिलाई प्रभावकारी बनाइनुपर्ने, सीमा अनुगमनमा पर्याप्त बजेट विनियोजन गर्नुपर्ने र स्वदेश फर्कन चाहने नेपालीलाई सरकारले सुरक्षित रूपमा नेपाल ल्याउने व्यवस्था गर्नुपर्नेमा जोड़ दिनुभयो। सांसदहरूले परराष्ट्रको विदेश भ्रमण लगायतमा रहेको खर्च घटाउनुपर्ने, रूसी सेनामा रहेका नेपालीहरूलाई फिर्ता ल्याउने, खाड़ी मुलुकमा रहेका महिला कामदारको अवस्था अध्ययन गरी उनीहरूको सुरक्षामा ध्यान दिनुपर्ने बताउनुभयो। संघीयतालाई सघाउ पुर्याउने गरी सरकारले विकासका लागि प्रभावकारी योजना बनाउनुपर्ने, राष्ट्रिय गौरवका र ठूला आयोजना समयमा सम्पन्न गर्ने गरी योजना र बजेट ल्याउनु पर्नेमा सांसदहरूले जोड़ दिनुभयो। त्यस्तै सांसदहरूले प्रधानमन्त्री कार्यालयका कामकाजलाई प्रभावकारी बनाइनुपर्ने, अनुसन्धान विभाग, राजस्व विभाग लगायतलाई प्रधानमन्त्रीको कार्यालय अन्तर्गत नराखी प्रभावकारी व्यवस्थापन गर्नुपर्ने बताउनुभयो। सांसदहरूले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको रकम विनियोजन सन्तुलित नभएको, जिल्लाको नाम समेत नराखी योजना राखिएको तथा योजना छनौटका लागि प्रक्रिया अनुसार बजेट विनियोजन नभएको बताउनुभयो। विनियोजन विधेयक अन्तर्गतको छलफलमा हिजो 12 जना सांसदहरूले मन्त्रालयगत विभिन्न शीर्षकमा खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नुभएको छ। यसअघि प्रतिनिधि सभाको हिजोको बैठकमा सांसदहरूले सबै खालका श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्नुपर्नेमा जोड़ दिनुभएको छ। बैठकको आकस्मिक समयमा सांसदहरूले अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन सरकारले विशेष पहल गर्नुपर्ने बताउनुभयो। सांसदहरूले संसदलाई प्रभावकारी रूपमा सञ्चालन गर्नका लागि पर्याप्त बजेटको व्यवस्था गर्नुपर्ने भन्दै संसद सचिवालयका कर्मचारीहरूलाई पनि निजामती कर्मचारी सरह नियम अनुसार अतिरिक्त भत्ता उपलब्ध गराउनुपर्ने बताउनुभयो। सांसदहरूले वर्षाका कारण देशका विभिन्न स्थानमा मकै बालीमा पुगेको क्षतिको अनुगमन गरी क्षतिपूर्ति र राहतको व्यवस्था गर्नुपर्ने, बाढ़ीको क्षतिले आवत जावत अवरूद्ध भएका सड़कहरू सुचारू गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। यसै गरी सांसदहरूले तराईका जिल्लामा विभिन्न खोलाहरू, बस्ती र खेतीयोग्य जमीनमा पस्ने समस्याको समयमै समाधान गर्नुपर्ने, सबै क्षेत्रमा सन्तुलित बजेट विनियोजन गर्नुपर्ने लगायतका विषयमा सरकारको ध्यान आकर्षण गराउनुभयो। प्रतिनिधि सभाको अर्को बैठक आज बिहान 11 बजे बस्नेछ। राष्ट्रिय सभाको हिजोको बैठकमा सुरक्षण मुद्रण सम्बन्धी विधेयक 2077का सम्बन्धमा प्रतिनिधि सभाबाट भएको संशोधनमा सहमतिका लागि प्रस्तुत गरिएको प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ। बैठकमा संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। यसअघि राष्ट्रिय सभाको हिजोको बैठकमा सांसदहरूले 112 अस्पतालमा दात्री राष्ट्रले दिएको भेन्टिलेटर, डायलिसिस लगायतका मेसिन प्रयोगमा नै नल्याई थन्क्याइएको भन्दै वीर अस्पताल, पाटन अस्पतालमा समेत ती मेसिन प्रयोगविहीन बनाइनु बिरामीमाथिको गम्भीर खेलवाड़ भएको भन्दै सरकारको ध्यान आकर्षण गराउनु भएको छ। बैठकको विशेष समयमा बोल्दै सांसदहरूले आन्दोलनरत संसद सचिवालयका कर्मचारीको माग सम्बोधन गर्नुपर्ने, जाजरकोट भूकम्पले क्षति भएका घरहरू बस्न लायक नभएकाले भूकम्प प्रभावितलाई सुरक्षित आवासको व्यवस्था गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसदहरूले भूकम्प पीड़ितलाई दिने रकम संघ प्रदेश र स्थानीय तहले छुट्टा छुट्टै दिने प्रक्रियाले झन समस्या भएको, भूकम्पले विद्यालयमा क्षति भएपछि विद्यार्थीहरू त्रिपाल मुनि पढ़न बाध्य भएको सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसदहरूले संघीयताको मर्म अनुसार काम गर्न संघ प्रदेश र स्थानीय तहले आफ्ना अधिकार क्षेत्रमा मात्र काम गर्नुपर्ने, कानून निर्माण गर्ने कार्य निराशाजनक रहेको भन्दै सरकारको ध्यान आकर्षण गराउनुभयो। राष्ट्रिय सभाको अर्को बैठक असार 9 गते आइतबार दिउँसो सभा 1 बजे बस्नेछ। उप प्रधान एवं परराष्ट्र मन्त्री नारायण काजी श्रेष्ठले चिनिया शैक्षिक मेलाले नेपाल र चीनका विश्वविद्यालयबीच सम्बन्ध विस्तार भई शिक्षाको गुणस्तर वृद्धिमा सहयोग पुग्ने बताउनु भएको छ। चिनिया राजदूतावास र चाइना स्कलरशिप काउन्सिलले हिजो काठमाण्डुमा आयोजना गरेको चिनिया शैक्षिक मेलाको उद्घाटन गर्नुहुँदै उप प्रधानमन्त्री श्रेष्ठले चीनका प्राध्यापकले नेपालको भ्रमण गरेर दुई देशबीचको शैक्षिक सुधारमा पनि सहयोग पुगेको बताउनुभयो। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले शिक्षा क्षेत्रको राजनीतिक हस्तक्षेप अन्त्य गर्ने प्रतिबद्धताका साथ काम गरिरहेको बताउनु भएको छ। मन्त्रालयको कार्यभार सम्हालेको 100 दिन पुगेको अवसरमा हिजो मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा शिक्षा मन्त्री श्रेष्ठले राजनीतिक हस्तक्षेपका कारण शिक्षा क्षेत्रमा अपेक्षित नतिजा हासिल हुन नसकेको उल्लेख गर्नुहुँदै त्यसको अन्त्यका लागि योजनाबद्ध रूपमा काम गरिरहेको बताउनुभयो। मन्त्री श्रेष्ठले शिक्षकहरूलाई दलीय राजनीतिबाट अलग राख्ने, विश्वविद्यालयहरूमा राजनीतिक भागवण्डाका आधारमा पदाधिकारीहरूको नियुक्त गर्ने प्रवृत्तिको अन्त्य गर्ने लगायतका कामहरू मन्त्रालयले अगाडि बढ़ाएको र हालसम्म 825 जना शिक्षकले राजनीतिक दलको सदस्यता त्याग गरेको, 45 जना शिक्षक विरूद्ध उजुरी परेकामा 40 जना शिक्षकसँग स्पष्टीकरण सोधिएको र 4 जनाले सफाई पाएको उल्लेख गर्नुभयो। मन्त्री श्रेष्ठले 100 दिनको अवधिमा चिकित्सा शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गर्ने, त्रिभुवन विश्वविद्यालयको नाममा रहेको जग्गा एवं भौतिक सम्पत्तिको अवस्थाबारे छानबिन गर्न समिति गठन गर्ने, शिक्षक सरुवा निर्देशिका जारी गर्ने लगायतका सुधारका कामहरू भएको उल्लेख गर्नुभयो। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छेदारको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ। कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले सभापति देउवाका तर्फबाट हिजो शोक विज्ञप्ति जारी गरी 56 वर्षीय गच्छेदारको निधनप्रति दुःख व्यक्त गर्नुभएको हो। सभापति देउवाले स्वर्गीय गच्छादारप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा पार्टी र आफ्ना तर्फबाट गहिरो समवेदना प्रकट गर्नुभएको छ। महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले बालबालिकाको सुरक्षाका लागि संघ सरकार गम्भीर रहेको बताउनु भएको छ। राष्ट्रिय बाल अधिकार परिषदको आयोजनामा हिजोदेखि जनकपुरधाममा शुरू भएको बालबालिका खोज तलास सेवा 104 सञ्चालन तथा बाल संरक्षण घटना व्यवस्थापन सम्बन्धी अनुशिक्षण कार्यक्रममा मन्त्री चौधरीले सबैको सहकार्यमा बालबालिकालाई जोखिमबाट जोगाउन जरूरी रहेको बताउनुभयो। मन्त्री चौधरीले बालबालिका सड़क मुक्त अभियान पूरा गर्नका लागि तीनै तहका सरकारका बीच सहमति र सहकार्य गर्न जरूरी रहेको बताउनुभयो। नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्षेले देशका प्रत्यक्ष नागरिकलाई राजनीति र संघीयताका विषयमा बुझाउनुपर्ने धारणा व्यक्त गर्नुभएको छ। कानून अध्ययन समाजले भक्तपुरमा हिजो आयोजना गरेको संघीयता कार्यान्वयनका चुनौती र उपाध्ययता विषयक कार्यक्रममा अध्यक्ष बिजुक्षेले तीनवटै तहका सबै नागरिकलाई राजनीति र संघीयताको विषय नबुझेकाले सो सम्बन्धमा बुझाउनुपर्ने खाँचो औल्याउनुभयो। देशका लागि इमान्दार र कर्तव्यनिष्ठ कानूनविदको आवश्यकता रहेको भन्नुहुँदै अध्यक्ष बिजुक्षेले हरेक कुरालाई आलोचनात्मक रूपमा हेर्न र सभ्यतादेखिकै इतिहासको अध्ययन गर्न युवा पुस्ताको ध्यान आकर्षण गराउनुभयो। कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष 2081-82 विनियोजित बजेटमाथि छलफल शुरू भएको छ। प्रदेशसभाको हिजो बसेको बैठकमा राजस्व र व्ययको वार्षिक अनुमानित बजेटमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव राखेसँगै छलफल शुरू भएको हो। सोमबार रातीदेखिको अविरल वर्षाका कारण झापाका विभिन्न स्थानमा 18 घर परिवार प्रत्यक्ष प्रभावित भएका छन्। कचनकवल 5, खुट्टागंजका 4, झापा गाउँपालिका 6 स्थित युवा टोलका 4, अर्जुनधारा ओडा नम्बर 2 स्थित राते भन्ने ठाउँमा मदन भण्डारी राजमार्ग उत्तरतर्फका 10 घर डुबानमा परेका छन्। डुबानमा परेका घरका मानिसलाई सुरक्षित स्थानतर्फ सारिएको नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले जानकारी दिनुभयो। उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने समक्ष ताप्लेजुङबाट प्रतिनिधित्व गर्ने सांसदहरूले विभिन्न स्थानमा आएको बाढ़ी पहिरोबाट भएको जनधनको क्षतिबारे ध्यानाकर्षण गराउनु भएको छ। प्रतिनिधि सभाका सदस्यहरू योगेश भट्टराई, उर्मिला थेवे, लीलादेवी बोखिमले हिजो उप प्रधानमन्त्री समक्ष भेट गरी जिल्लाका दर्जनौ घरमा भएको क्षतिले सयौंको संख्यामा मानिस विस्थापित भएका बारे ध्यान आकर्षण गराउनु भएको हो। सांसदहरूले पक्की झोलुङ्गे र काठे पुल तथा सड़कमा भएको क्षतिले यातायातका साधन सञ्चालन हुन नसक्ने गरी विभिन्न स्थानमा आवत जावत तथा यातायात समेत अवरूद्ध भएको जानकारी गराउनु भएको हो। भेटमा गृहमन्त्री लामिछानेले ताप्लेजुङमा परेको विपत्ति बारेमा आफू जानकार रहेको र राहत उद्धार र पुनर्निर्माणलाई उच्च प्राथमिकतामा राखी स्थानीय तह प्रदेश सरकार संघका सरकारी कार्यालयसँगको समन्वय र सहकार्यमा सबै कार्य अघि बढ़ाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। इलाम नगरपालिकामा पहिरोका कारण क्षतिग्रस्त भएको खानेपानी मुहान संरक्षण गरी पानी वितरण हुन थालेपछि स्थानीय हर्षित भएका छन्। पानी वितरण हुन थालेपछि स्थानीयलाई खानेपानी लिनका लागि अब टाढा टाढा जानुपर्ने बाध्यताको अन्त्य भएको छ। इलामबाट संवाददाता सविता पाण्डेको रिपोर्ट।
जलवायु परिवर्तन र जथाभावी गरिएको विकास निर्माणको कारण पहिरो जाँदा पानीका स्रोतहरू सुक्दै गएको पाइन्छ। पहिरोको कारण क्षतिग्रस्त भएको खानेपानी मुहान संरक्षण गर्दै पानी वितरण भएपछि इलाम नगरपालिका एक साखेजुङवासी हर्षित भएका छन्। टाढा टाढाबाट पानी बोकेर खानुपर्ने बाध्यता अन्त्य भएपछि स्थानीय भीमा रसाइलीको दैनिकी फेरिएको छ। हिले खोला रसाइली गाउँ गुरूङ गाउँ र मगर गाउँ खानेपानी योजना निर्माण सम्पन्न भई घर घरका धारामा पानी झरेपछि सहज भएको मुनादेवी खत्री बताउनुहुन्छ।
अहिले चाहिँ घर घरमा धारो आफ्नोमा जोड्न जानु पर्दैन, त्यो भएर सहज भएको छ।
पहिले पनि यस क्षेत्रमा पानीको व्यवस्था नभएको होइन, हेरचाह पानीको मुहान संरक्षण र मर्मत सम्भार हुन नसक्दा दुःखले पानी खाएको स्थानीय हर्क सिंह रसाइली सुनाउनुहुन्छ।
हामीले साह्रै दुःखले खाएथ्यौं, धेरै समस्या थियो, पहिला भन्दा राम्रो छ।
खानेपानी योजना सम्पन्न गर्न 16,69,580 रुपियाँ खर्च भएको छ। इलाम नगरपालिकाको 8,34,000, सहयात्रा नेपालको 5,00,000 र उपभोक्ताबाट 3,35,000 रुपियाँको श्रमदान भएको जनाइएको छ। वातावरण तथा मुहान संरक्षण गर्दै स्वच्छ खानेपानी तथा सरसफाई कार्यक्रम सञ्चालन गरिएको सहयात्रा नेपालकी अध्यक्ष हेमकुमारी शिवाले बताउनुभयो।
उहाँले उपभोग गर्दै गरेको पानीको मुहानहरू पहिरोले लगेको अवस्थामा हामीले टेवालाई आर्थिक सहयोग माग्न गयौं र टेवाले चाहिँ हामीलाई 5,00,000 रुपियाँ मुहान संरक्षणको लागि दिनुभयो र खानेपानी सम्पन्न गर्यो।
यस क्षेत्रमा नमूना योजना सञ्चालन गरी खानेपानी योजना सम्पन्न भएपछि शुद्ध पिउने पानी व्यवस्थापनले नागरिकको दैनिकी सहज भन्ने इलाम नगरपालिका एकका वडाध्यक्ष गायत्री राम बस्नेत बताउनुहुन्छ।
यो मोडलको रूपमा हामीले यसलाई लिएका छौँ र आगामी वर्ष थप यस्ता योजनाहरू पनि अगाडि बढाएर यहाँका खानेपानीबाट वञ्चित भएका नागरिकहरूलाई स्वच्छ उपभोग गर्न खालका खानेपानीका योजनाहरू ल्याएर सेवा उपलब्ध गराउने पनि हाम्रो लक्ष्य रहेको छ।
गुरूङ मगर र दलित समुदायको बसोबास रहेको यो बस्तीमा खानेपानी स्रोत भए पनि व्यवस्थापन हुन नसक्दा समस्या झेल्दै आएका थिए। 20,000 लिटर क्षमताको एउटा रिजर्भ ट्याङ्की निर्माण गरी घर घरमा धारा जडान गरिएको छ। यस योजनाबाट 56 घर परिवार लाभान्वित भएका छन्। घरमै खानेपानी आएसँगै पानीको जो गर्नको लागि खर्चिने समय स्थानीयले अन्य काममा लगाउन पाएका छन्। सविता पाण्डे, रेडियो नेपाल, इलाम।
भ्रष्टाचार विरोधी अभियन्ता हौं भन्दै ठगी गरेको आरोपमा प्रहरी वृत्त बौद्धले चारजनालाई पक्राउ गरी हिजो सार्वजनिक गरेको छ। प्रहरीले पक्राउ गरेकामा काठमाण्डु गोकर्णेश्वर नगरपालिका 6 बस्ने 31 वर्षीय राजु सुनार, ओडा नम्बर 8 बस्ने 26 वर्षीय आदर्श छेत्री, ओडा नम्बर 1 बस्ने 20 वर्षीय अस्मिता खत्री तथा ओडा नम्बर 2 बस्ने 45 वर्षीय प्रेम प्रसाद श्रेष्ठ रहेको जिल्ला प्रहरी परिसर काठमाण्डुका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो। काठमाण्डु महानगरपालिकाले बहुवर्षीय शिक्षा नीतिका लागि सुझाव संकलन गर्ने भएको छ। मस्यौदा गरेको बहुवर्षीय शिक्षा नीतिलाई सहभागितामूलक बनाउन काठमाण्डु महानगरपालिकाले यही असार 7 गते सुझाव संकलनको तयारी गरेको हो। काठमाण्डु महानगरपालिका शहरी योजना आयोगका सदस्य इन्जिनियर शैलेन्द्र झाका अनुसार सुझाव दिनका लागि अनलाइन फारम भर्नुपर्नेछ। अब अन्तर्राष्ट्रिय समाचार। सन् 2023 विश्वव्यापी द्वन्द्वले 2022 तुलनामा 3 गुणा बढ़ी बाल बालिका र 2 गुणा धेरै महिलाहरूको ज्यान लिएको संयुक्त राष्ट्रसंघले जनाएको छ। संयुक्त राष्ट्रसंघका अधिकारी प्रमुख झोलकर ट्रकले जेनेभामा राष्ट्रसंघको मानवाधिकार परिषदमा द्वन्द्वली नागरिकको हत्या, घाइते र पूर्वाधारको विनाश हुनु दैनिक घटना भएको जनाउनुभयो। अक्टोबर 7 इजरायलमा हमासको आक्रमणपछि गाजामा 1,200 भन्दा बढ़ी मानिसहरू मारिए भने कैयौं घाइते भएका छन्। इजरायलले मे महिनाको शुरूमा रफाहमा आफ्नो कार्यवाही बढ़ाएपछि लगभग 10 लाख प्यालेस्टिनीहरू विस्थापित भएका छन्। इरानको उत्तरी शहर रास्तको अस्पतालमा आगलागी हुँदा कम्तीमा 9 जनाको मृत्यु भएको छ। अस्पतालमा भएका 250 वटा सैयामा 142 सैया आगलागीमा घाइते हुनेहरूले भरिएको थियो। नोभेम्बर 2023मा गिलान प्रान्तको लंगारूड शहरको लागू औषध पुनर्वसन केन्द्रमा ठूलो आगलागी हुँदा 32 जनाको मृत्यु भएको थियो। अब आर्थिक समाचार।
पूर्व अर्थमन्त्री एवं प्रमुख प्रतिपक्ष दल नेपाली कंग्रेसका प्रवक्ता डाक्टर प्रकाश राणा महतले सरकारले आगामी आर्थिक वर्ष 2081-82 बजेटमा मापदण्ड विपरीत टुक्रे आयोजनामा समेत बजेट विनियोजन गरेको बताउनु भएको छ। प्रतिनिधि सभाको मंगलबारको बैठकमा डाक्टर महतले बजेटमा टुक्रे आयोजना र प्राथमिकता पहिचान बिना बजेट बाँडिएको भन्दै जथाभावी बजेट बाँड्ने प्रवृत्तिले स्रोत न्यून हुने अवस्थालाई थप मद्दत पुर्याएको बताउनुभयो। डाक्टर महतले 3 करोड़ भन्दा कम लागतका आयोजनामा संघीय सरकारबाट बजेट विनियोजन नगर्ने गरी सरकारले मापदण्ड बनाएको भए पनि त्यसको पालना नभएको आरोप लगाउनुभयो। सरकारले गत वर्ष आयोजना वर्गीकरणको आधार तथा मापदण्ड 2080 तर्जुमा गर्दै संघीय सरकारबाट 3 करोड़ भन्दा कम लागतका आयोजनामा बजेट विनियोजन नगर्ने नीति लिएको थियो। पूँजीगत शीर्षकको बजेटमा मात्र करिब 55 अर्ब बराबर बजेट 1 करोड़ भन्दा तलका आयोजनाका लागि विनियोजन भएकोले त्यसले नतिजा दिन नसक्ने डाक्टर महतको भनाई छ। मंगलबार नेपाली शेयर बजारको परिसूचक नेप्से 18.76 अंकले घटेको छ। यस दिन नेप्से परिसूचक 0.89% घटेर 2076.49 बिन्दुमा कायम भएको छ। मंगलबार परिसूचक सँगै बजारको कारोबार रकम पनि घटेको छ। मंगलबार 318 कम्पनीका 95,44,734 किता शेयरहरू 4,05,57,37,000 मूल्यमा किनबेच भएका छन्। मंगलबार समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेड र कुथेली बुखारी स्मल हाइड्रो पावर लिमिटेडको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ। कारोबार रकम र कारोबार भएको शेयर संख्याका आधारमा वरूण हाइड्रो पावर कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ। मकवानपुरको इन्द्र सरोवरमा रहेको कुलेखानी जलाशयुक्त जलविद्युत आयोजनाबाट विद्युत उत्पादन घटेर 20 मेगावाट मात्रै उत्पादन हुन थालेको छ। पानीको सतह घटेपछि 60 मेगावाट उत्पादन क्षमता भएको कुलेखानी जलाशयुक्त आयोजनाबाट 2 दिनदेखि 20 मेगावाट मात्र विद्युत उत्पादन भइरहेको आयोजनाले जनाएको छ। कुलेखानी प्रथम जलविद्युत केन्द्रका प्रमुख तारादत्त भट्टले 1530 मिटर गहिराईको पानीमा सञ्चालन हुने कुलेखानी जलाशयको सतह घटेर 1485 मिटर पुगेपछि अत्यावश्यक समयमा मात्र आयोजनाले विद्युत उत्पादन गरिरहेको जानकारी दिनुभयो। पर्वतको बिहादी गाउँपालिकाले एक घर एक युवक रोजगार कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ। बिहादी गाउँपालिकाको सोमबार सम्पन्न 15 गाउँसभामा आगामी आर्थिक वर्षमा युवा स्वरोजगार कार्यक्रम सञ्चालनको घोषणा गरिएको हो। गाउँपालिका भित्र कृषि लघु उद्यम पशुपालन पर्यटन क्षेत्रमा युवा वर्गलाई प्रेरित गर्ने उद्देश्यले कार्यक्रमको घोषणा गरेको गाउँपालिकाका अध्यक्ष प्रवीण गुरुङले जानकारी दिनुभयो।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
वेस्ट इण्डिजले अफगानिस्तानमाथि फराकिलो जित हासिल गरेको छ। मंगलबार बिहान सम्पन्न जारी T20 विश्वकपको समूह चरणको अन्तिम खेलमा वेस्ट इण्डिजले अफगानिस्तानलाई 104 रनको फराकिलो अन्तरले पराजित गरेको हो। वेस्ट इण्डिजले दिएको 219 रनको लक्ष्य पछ्याएको अफगानिस्तानले 16.2 ओभरमा अल आउट हुँदै 114 रन मात्र बनाउन सक्यो। यसअघि टस हारेर पहिला ब्याटिङ गरेको वेस्ट इण्डिजले विश्व ओभरमा 5 विकेट गुमाउँदै 218 रन बनाएको थियो। अर्को खेलमा समूह चरणको अन्तिम खेलमा न्यूजील्याण्ड विजयी भएको छ। खेलमा समूह बीबाट पहिला नै बाहिरिसकेका न्यूजील्याण्ड र पपुवा न्यूगिनी पीएनजी भिडेका थिए। न्यूजील्याण्डले पपुवा न्यूगिनीलाई 7 विकेटले पराजित गर्दै प्रतियोगितामा दोस्रो जितका साथ यात्रा समाप्त गरेको हो। पहिला खेलेको पपुवा न्यूगिनीको पूरै टोलीले 19.4 ओभरमा सबै विकेट गुमाएर 78 रन मात्र बनाउन सक्यो। जवाफमा न्यूजील्याण्डले 12.2 ओभरमा 3 विकेट गुमाएर जित दर्ता गरेको हो। यो जितसँगै समूह सीमा वेस्ट इण्डिज 4 खेल जितेर 8 अंकसहित सुपर 8मा पुगेको छ भने अफगानिस्तानले 4 मध्ये 3 खेल जितेर सुपर 8मा पुगेको छ। अब जारी विश्वकपमा सुपर आठका खेलहरू हुनेछ। सुपर आठमा भारत, अस्ट्रेलिया, अफगानिस्तान, बंगलादेश, अमेरिका, इंग्ल्याण्ड, वेस्ट इण्डिज र दक्षिण अफ्रिका सुपर आठमा पुगेका छन्। अब सुपर आठको समूह एकमा भारत, अस्ट्रेलिया, अफगानिस्तान र बंगलादेश छन् भने समूह दुईमा अमेरिका, इंग्ल्याण्ड, वेस्ट इण्डिज र दक्षिण अफ्रिका रहेका छन्। अब सुपर आठको दुई समूहमा रहेका देशले एकअर्कासँग एक एक खेल खेलेपछि शीर्ष दुई देश सेमिफाइनलमा पुग्नेछन्। अब सुपर आठका खेलहरू जुन 19 हुनेछन्। फ्रान्सका कप्तान किलियम एम्बापेको नाकको शल्यक्रिया गर्नु नपर्ने भएको छ। युरो कप अन्तर्गत अस्ट्रिया विरूद्ध 1-0 जित हात पार्दा उनी 90 मिनटमा घाइते हुन पुगेका थिए। उनले मैदान फर्कने क्रममा मास्क लगाउने फ्रान्सेली फुटबल महासंघले जनाएको छ। डुसेलडोर्फमा भएको समूह डीको पहिलो खेलमा एम्बापेको नाक अस्ट्रियाका डिफेन्डर किभन डान्सुको काँधमा ठोकिएको थियो। नाकबाट रगत बगेपछि उनी मैदानबाट बाहिरिएका थिए।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज कोशी बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्यतया बदली रहे। कोशी बागमती गण्डकी प्रदेश लगायत मधेश प्रदेशका एक दुई स्थानमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै कोशी प्रदेशका एक दुई स्थानमा अधिक वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 29.2 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 20 डिग्री सेल्सियस, वर्षा 7 मिलिमिटर, सापेक्षिक आर्द्रता 98%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 28 देखि 30 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:09 भयो भने सूर्यास्त भरे साँझ 7:02 हुनेछ। अन्त्यमा प्रसारणका प्रमुख समाचार फेरि एकपटक। स्विजरल्याण्ड र जर्मनीको भ्रमण सकेर राष्ट्रपति रामचन्द्र पौडेल आज स्वदेश फर्किनुहुँदै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनु राज्यको दायित्व भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भनाई। विश्व बैंक अन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघको पूर्ण बैठक काठमाण्डुमा हिजोदेखि शुरू। 61 देशका 200 भन्दा बढ़ी प्रतिनिधिको सहभागिता। सोमबारदेखिको अविरल वर्षाका कारण झापाका विभिन्न स्थानमा 18 घर परिवार विस्थापित। बाढ़ी पहिरोबाट भएको धनजनको क्षतिबारे गृहमन्त्रीलाई सांसदहरूको ध्यानाकर्षण। र सन् 2023मा विश्वव्यापी द्वन्द्वले 2022को तुलनामा 3 गुणा बढ़ी बाल बालिका र 2 गुणा धेरै महिलाहरूको ज्यान लिएको संयुक्त राष्ट्रसंघको तथ्याङ्क। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।